نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تسر وتمم بالخير. كتاب الصيام يعني روزوں کے مسائل میں سے ہم آج اگلا چپٹر دیکھیں گے. صلاة التراویح نماز تراویح کے مسائل. نماز تراویح گزشتہ صغیرہ گناہوں کی مغفرت کا ذریعہ ہے. دلیل حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ اللہ کے نبی نے فرمایا جس نے ایمان کے ساتھ اور ثواب کی نیت سے رمضان میں قیام کیا اس کے گزشتہ سارے گناہ معاف کر دیے جاتے ہیں. من قام رمضان ایمانا و احتسابا غفر له ما تقدم من ذنبه. یہاں قیام سے مراد پھر تراویح ہے. قیام رمضان یا نماز تراوی باقی مہینوں میں تہجد یا قیام اللیل کا دوسرا نام ہے. نماز تراوی یا تہجد کی مسنون رکعتیں 8 ہیں لیکن غیر مسنون رکعتوں کی کوئی حد نہیں جو جتنی چاہے پڑھے. دلیل ابو سلمہ بن عبد الرحمن نے حضرت عائشہ رضی اللہ عنہا سے پوچھا رسول اللہ کی رات کی نماز کیسی ہوتی تھی؟ حضرت عائشہ نے جواب دیا آپ کی رمضان کی رات یعنی تراوی یا غیر رمضان کی رات کی نماز یعنی تہجد 11 رکعتوں سے زیادہ نہ ہوتی یعنی 8 رکعت اور 3 آخر کے وتر. 4 رکعتیں پڑھتے اور ان کے طول اور حسن کا کیا کہنا. پھر 4 رکعتیں پڑھتے جن کے طول اور حسن کا کیا کہنا. پھر 3 رکعت وتر ادا فرماتے. اسے بخاری اور مسلم نے روایت کیا. تو اس سے کیا پتہ چلا کہ مسنون رکعت جو ہیں وہ یہی ہیں. آپ بہت سینس بنتی ہے نا کہ عام رمضان میں 8 رکعت تہجد کی نیت سے پڑھے جاتے ہیں. اب رمضان میں وہی وقت جو ہوتا ہے وہ آپ کے کھانے پینے کے لیے اللہ تعالیٰ نے خالی کیا تو اسی کو کہا کہ اول رات میں پڑھ لو. یہ بات سمجھ آ جائے تو یہ جھگڑا ہی ختم ہو جاتا ہے کہ تراوی کتنی ہے. اب یہاں سنتے ہیں شاید آپ کے ذہن میں ایک سوال آ رہا ہوگا کہ جو لوگ 20 پڑھتے ہیں اور 20 تراوی کا مسئلہ, تو وہ آپ دیکھیں کہ ایک فقہی بات ہے. بعض لوگ حضرت عمر رضی اللہ تعالیٰ عنہ سے منسوب کر کے اس مسئلے کو پھر پیش کرتے ہیں. بہت طویل طلب بات ہے جس کا خلاصہ یہی ہے کہ اللہ کے نبی نے اپنی پوری زندگی 8 رکعتیں پڑھی. ابو بکر صدیق نے اپنی پوری 2 سالہ خلافت کی زندگی میں 8 رکعتیں پڑھی. حضرت عمر رضی اللہ عنہ نے اپنی خلافت کے آغاز میں 8 ہی رکعتیں پڑھی. بعض میں ایک خاص حالات ہے جس کو نہ آج اس وقت ہم سمجھ سکتے ہیں اور نہ ہمارے لیے اس میں کوئی اتنی حجت ہے. کیوں کہ ہمیشہ کسی صحابی کا وہ فعل ہمارے لیے حجت ہوتا ہے جس بارے میں اللہ کے نبی کا عمل واضح نہ ہو. صحابی کا عمل حجت ہے. ایسی بھی حدیثیں موجود ہیں آثار بولتے ہیں ان کو کہ صحابی کا قول بھی ایک حجت بن جاتا ہے ہمارے لیے. لیکن یہ مسئلہ اتنا اہم ہے تواتر کے ساتھ اللہ کے نبی صلی اللہ علیہ وسلم کا یہ عمل ملتا ہے اور پھر اس کو عقل بھی مانتی ہے کہ عام رمضان میں جب 8 ہیں تو باقی میں بھی رمضان میں وہ 20 کیسے ہو جاتی ہیں. پھر آخری بات رہ جاتی ہے کہ جو پڑھتے ہیں ان کا کہ پڑھنے دیں کوئی بات نہیں آپ کچھ نہ کہیں آپ کا دل چاہتا ہے آپ 20 پڑھ لیں 8 رکعت تراوی کی نیت کر لیں باقی آپ جو مرضی کریں. لیکن تشویش سے بچنے کے لیے جیسے اگر میں جاؤں کہیں میں تو کبھی بھی نہیں 20 پڑھوں گی. کیوں کہ جب میں 20 پڑھوں گی لوگ مجھے دیکھیں گے اچھا یہ تو پڑھتی پڑھاتی ہیں اس کا تک کہ اتنی ہوں گی میں تو 8 رکعت پڑھ کے پیچھے بیٹھ جاؤں گی. قرآن سننا ہے اسپارہ پورا کرنا ہے آپ بیٹھیں کچھ بھی کریں لیکن یہ ہے کہ جو تراوی ہے وہ اصل میں 8 ہی رکعت ہے. اس کے بعد جس کا جو دل چاہتا ہے وہ کرے. اس میں کوئی بہت مار دھاڑ کی بات نہیں ہے. غیر مسنون بہت ساری ہیں آپ زیادہ پڑھیں گے نفلوں کی تعداد ہو جائے گی یعنی یہ کوئی اتنا شدت والا مسئلہ نہیں. ہمارا مسئلہ یہ ہے بلکہ ہر دور میں جب بھی امتوں پہ زوال آتا ہے تو یہی مسئلہ ہونے لگتا ہے. اور وہ کیا کہ جب بھی لوگ اس طرح یعنی شدت برتتے ہیں نا تو پھر دین ٹکڑوں میں بٹ جاتی ہے. اور یہاں آپ دیکھیے پھر لوگ ایک اور حجت دیتے ہیں خانہ کعبہ کی کہ وہاں بھی تو 20 تراویح ہوتی ہیں. پہلی بات اس میں یہ کہوں گی کہ کسی بھی جگہ کی کوئی بات ہمارے لیے حجت نہیں. دوسری بات ایک حقیقت جسے بہت سارے لوگ غافل ہوتے ہیں یعنی وہ اپیرنٹلی دیکھ رہے ہوتے ہیں کہ وہاں 20 رکھتے ہوتی ہیں لیکن لٹرلی ہوتا کیا کہ دو مختلف امام پڑھاتے ہیں. ایک امام شروع کی 10 رکعتیں پڑھا کے ہٹ جاتے ہیں جس میں سے 8 رکعت تراویح اور 2 آخری رکعت جو ہوتی ہیں وہ وتر کی ہوتی ہیں. اس کا آخری ایک وتر وہ رات کے آخر میں پڑھ کے اس کو 11 کر لیتے ہیں.
वो निकल जाते हैं तो दूसरे इमाम आते हैं। ये किस्म की रुख्सत भी है, एक सहूलत भी है कि वो लोग जो बाद में आए, आप देखिए कि अगर रमजान का रश तो आप सभी जानते हैं, अगर पूरे ही लोग शुरू में रहें और वो बाकी कुछ लोग पढ़ के बाहर ना निकलें तो बाकियों को तो मौका ही ना मिले, तो ये किस्म की सहूलत है। जैसे बाज मस्जिदों में रश इतना होता है कि उसकी वजह से फिर दो दफा भी नमाज पढ़ाई जाती है, तो ये उसी किस्म की कोई बात है। अब करें क्या इसमें इंशाल्लाह आगे वो मैं देखती हूँ, वो अगले चैप्टर में जो मसला आएगा ना, ये जो रातों को जागने का जिसको हम बोलते हैं क़ियामुल्लैल, तो उसमें बात कर लेंगे। या चलें अगर अभी भी मैं इस पर थोड़ा सा इशारा कर दूँ कि बस दफ़ा हम चाहते हैं कि हम ज़्यादा करें, कम ना करें ज़्यादा करें, तो आप इन्हीं 8 रक्तों को बड़ा करें। बस अभी इंशाल्लाह जब रमज़ान के आखिर में आपके पास आखिरी ताक रातें आएंगी तब क्या करें। हमारे यहाँ एक आम रिवाज है शबीने का, और इसी तरह कुछ और बातें आगे चलते जाइए इंशाल्लाह बुक में आएगी। कोई मसला अगर सामने ना आ सका तो बुक ख़त्म करने के बाद इस पे हम एंड पे बात कर लेंगे इंशाल्लाह ताला। तो नमाज़े तरावी क्या है, अल्लाह के नबी 8 पढ़ते थे, उसके बाद क्या है कि नमाज़े तरावी का वक्त ईशा के बाद से लेकर तुलुए फजर तक है, किसी भी वक्त पढ़ सकते हैं आप। नमाज़े तरावी दो दो रकत पढ़ना अफजल है, यानी 4 इकट्ठी नहीं बल्कि दो दो पढ़ेंगे। वितर की 1 रकत अलग पढ़नी भी मसनून है। हज़रत आयशा से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम नमाज़े ईशा और नमाज़े फजर के दरमियान 11 रकतें नमाज अदा फरमाते, हर 2 रकत के बाद सलाम फेरते और फिर सारी नमाज को 1 रकत से वितर बनाते। इसे सही बुखारी और मुस्लिम ने रिवायत किया। यही तरीका जो भी हमने डिस्कस किया कि हरम में होता है कि एक वितर एंड पे पढ़ा जाता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबे कराम को सिर्फ 3 दिन नमाज तरावी बाजमात पढ़ाई। खवातीन नमाज तरावी मस्जिद में जाकर अदा कर सकती हैं। इन दोनों बातों की दलील है हजरत अबू जर से, अल्लाह के नबी ने, इन्होंने कहा कि हमने अल्लाह के नबी के साथ रोजे रखे, आपने हमें तरावी की नमाज नहीं पढ़ाई, यहाँ तक कि रमजान के 7 दिन बाकी रह गए। 23वीं रात की 1/3 गुजर जाने पर अल्लाह के नबी ने हमें नमाज तरावीह पढ़ाई, फिर रसूलुल्लाह ने 24वीं शब को नमाज तरावीह नहीं पढ़ाई, 25वीं शब आधी रात गुजर जाने पर नमाज तरावीह पढ़ाई। हमने कहा अल्लाह के रसूल क्या ही अच्छा हो अगर आप रमज़ान की बाकी रातों में भी हमें नफिल नमाज पढ़ाएं। आपने फरमाया जिसने इमाम के फारिग होने तक इमाम के साथ क्याम किया, यानी नमाज तरावी बाद जमात पढ़ी, इसके लिए सारी रात के क्याम का सवाब लिखा जाएगा। फिर आपने हमें नमाज तरावी नहीं पढ़ाई हत्ता के 3 रोज़ बाकी रह गए। चुनाचे आपने हमें तीसरी मरतबा 27वीं शब तरावीह पढ़ाई, जिसमें अपने अहले याल को भी शामिल किया, यहाँ तक कि हमें फलाह के ख़त्म होने का डर हुआ, यानी हमें फलाह के ख़त्म होने का डर हुआ। मैंने अबू जर से पूछा फलाह क्या है, अबू जर ने जवाब दिया सहरी। इसे तिरमिज़ी ने रिवायत किया, यानी इतने आखिरी वक्त तक आप पढ़ते रहे कि सहरी का वक्त आ गया। अब इस बात से हमें दोनों बातें पता चल गईं। पहली बात यह है कि सिर्फ 3 दिन तक आपने जमात से पढ़ाई, क्यों? इसलिए कि अगर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अगर 3 से ज़्यादा या मुस्तकिल पढ़ाते तो उम्मत पे फ़र्ज़ हो जाती। तरावी एक नफिल इबादत है, इसको पढ़ना चाहिए। आप जैसे आप जमात के साथ मस्जिद में जाके अगर पूरे महीना पढ़ते हैं तो इसमें कोई हरज की बात नहीं है, अल्लाह के नबी ने इसे मना नहीं किया, लेकिन आप कुछ पढ़ा के कुछ छोड़ देना इस बात की दलील थी कि जो पढ़ सकेगा वो ठीक है, जो नहीं पढ़ सकता वो भी ठीक है। बस दफ़ा हमारे यहाँ तरावी को रोज़े के साथ जोड़ लिया जाता है, बाज़ लोग सोचते हैं कि रोज़ा रखना है तो तरावी पढ़नी है और रोज़ा नहीं रखना तो तरावी नहीं पढ़नी। बड़ी अजीब बात है। देखिए आप ये समझ लें कि रमज़ान में रोज़ा दिन की इबादत है और तरावी रात की इबादत है। अगर आप बिलफर्ज दिन की इबादत किसी वजह से नहीं कर सकते, कोई बीमार है या उसको सफ़र पे जाना है या भूख नहीं बर्दाश्त कर सकता, तो वो रात की इबादत क्यों छोड़े? आप रात को पढ़ें, तरावी पढ़ी है और रोज़ा नहीं रखा कोई फर्क नहीं पड़ता। इसी तरह किसी वजह से अगर आप तरावी नहीं पढ़ पाते तो उसे रोजे के ऊपर भी कोई फर्क नहीं पड़ता। ये दोनों अलग ही बात आते हैं, जो दोनों कर लेंगे वो सबसे अच्छे हैं, जो इनमें से एक कर लेता है वो उनसे बेहतर हैं जो कुछ नहीं करते। तो लिहाजा इसके ऊपर ज्यादा सख्ती बरतने की भी जरूरत नहीं है। और दूसरी बात यह कि आपने अपनी बीवियों और घर वालों को भी जमात से पढ़ा के इस चीज की भी दलील कायम कर दी कि फिर जब औरतों को भी नमाज के लिए यानी आना होगा और यानी जमात से जाके पढ़ सकती हैं। हमारे यहाँ कई मस्जिदें ऐसी हैं जहाँ औरतों की तरावी का कोई इख्तमाम नहीं होता। हमारे मुल्कों की बात है, बाहर तो अब होता ही अल्हम्दुलिल्लाह, लेकिन यह कि अगर औरत भी जाके पढ़ेगी तो उसको उतना ही अजर है जितना कि मर्द को है। ایک تین یا پانچ وتر پڑھنا بھی مسنون ہے۔ دلیل: ابو ایوب الانصاری کہتے ہیں کہ اللہ کے نبی نے فرمایا، وتر پڑھنا ہر مسلمان کے ذمے ہے، جو پسند کرے وہ پانچ پڑھے، جو پسند کرے وہ تین پڑھے، جو پسند کرے وہ ایک پڑھے۔ اسے ابو داؤد، نسائی اور ابن ماجہ نے روایت کیا۔ اسی کے ساتھ اگلا مسئلہ وتر کا کیا ہے کہ ایک تشہد اور ایک سلام سے تین وتر پڑھنا مسنون ہے۔ ایک تشہد اور ایک سلام سے کیسے؟ اسی میں اگلا مسئلہ بھی ساتھ ہی ہے، دونوں کی دلیل ایک ساتھ آ رہی ہے۔ پہلی رکعت میں سورت اعلیٰ اور دوسری میں کافرون اور تیسری میں سورہ اخلاص پڑھنی مسنون ہے۔ حضرت عبی بن کعب سے روایت ہے کہ اللہ کے نبی وتر کی تین رکعتوں میں پہلی میں سورت الاعلیٰ، دوسری میں سورت الکافرون، تیسری میں سورت الاخلاص پڑھا کرتے اور سلام یعنی تیسری رکعت ہی میں پھیرتے۔ اسے نسائی نے روایت کیا۔ اگلا مسئلہ اس میں، یہ سب کو کرنے کے بعد اکٹھی اس میں انشاءاللہ آپ سے بات کر سکتی ہوں میں، نماز مغرب کی طرح دو تشہد اور ایک سلام سے تین وتر ادا کرنا درست نہیں۔ دلیل: حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ اللہ کے نبی سے روایت کرتے ہیں کہ تین وتر یعنی نماز مغرب کی طرح نہ پڑھو بلکہ پانچ یا سات پڑھو، اور تین وتر نماز مغرب کی طرح دو تشہد اور ایک سلام سے پڑھ کر وتروں کی نماز مغرب سے مشابہت نہ کرو۔ اسے دارالقطنی نے روایت کیا۔ آخری بات اس میں جس میں مسئلہ ہے وہ کیا کہ دعائے قنوت میں دعائے قنوت رکوع سے پہلے اور بعد دونوں طرح پڑھنی جائز ہے۔ دلیل: حضرت انس بن مالک سے دعائے قنوت کے بارے میں دریافت کیا گیا تو انہوں نے کہا، اللہ کے نبی نے رکوع کے بعد بھی دعائے قنوت پڑھی ہے، اور ایک روایت میں یوں ہے کہ رکوع سے پہلے اور بعد دونوں طرح پڑھی ہے۔ اسے ابن ماجہ نے روایت کیا۔ صرف اتنی بات پہ اگر ہم بات کریں تو وتر کے بارے میں جو بات ہمارے سامنے آتی ہے، پہلی بات یہ کہ وتر کا معنی ہی ایک ہوتا ہے۔ آپ یہ مسئلہ سمجھیں، کیونکہ مجھے امید ہے کہ آپ میں سے بہت ساروں نے اس مسئلے کو پہلی دفعہ سنا ہوگا، ایم آئی رائٹ؟ اور اس کے لیے تسلی یہ بھی رکھیں کہ نماز نبی بک جو پڑھ رہے ہیں یا پڑھیں گے انشاءاللہ اس میں بھی یہ چیپٹر آئے گا، لیکن یہاں بات پہلے آ گئی ہے تو وتر ایک ہی ہوتا ہے۔ وتر کا مطلب ہی ایک ہے، آڈ، جیسے ایک تین پانچ سات نو، آڈ ملٹیپلز ہوتے ہیں، ایک آڈز ہوتے ہیں اور ایک ایون ہوتے ہیں، دو چار چھ دس، اللہ کو آڈ پسند ہے۔ دن بھر کی جو ہماری باتیں ہوتی ہیں نا، دو فرض فجر کے، چار فرض ظہر کے، چار فرض عصر کے، ہاں اس کے بعد مغرب کے جو تین فرض ہیں اس کی حکمت ہی ہے کہ مغرب کے ساتھ دن کی پوری فرض رکھتے جو ہے نا وہ آڈ میں آ جاتی ہیں۔ اگر مغرب دو ہوتی تو دن کی نمازیں تھی وہ ایون رہتی، جفت میں رہتی، اس کو آڈ کرنے کے لیے مغرب کے تین فرض اللہ سبحانہ تعالیٰ نے مقرر کیے۔ آگے آ جاتی ہے رات کی عبادت، عشاء کی نماز چار فرض ہے، سنتوں کی بات الگ ہے۔ اب جب چار فرض آپ پڑھتے ہیں تو اس عبادت کو وتر کرنے کے لیے ایک رکعت، اس کو وتر کہتے ہیں، ٹھیک ہے؟ اس کا تعلق عشاء کی نماز سے نہیں ہے، رات کے عبادت سے ہے۔ آپ عشاء کے فوراً بعد پڑھ لیں تو بھی ٹھیک ہے، آپ فجر سے پہلے پہلے کبھی بھی پڑھ لیں، یہ اصل میں ایک ہے۔ ہم تین پڑھتے ہیں تو دو نفل ہو جاتے ہیں اس میں، ایک وتر۔ آپ پانچ پڑھتے ہیں، اللہ کے نبی نے پانچ بھی پڑھے تو چار نفل ہو جائیں گے اور پانچواں وتر ہے۔ سات بھی پڑھتے تھے آپ، اس میں ایک وتر اور چھ آپ کے نفل ہے، بات واضح ہوگی ہوگی۔ گیارہ رکعت تک بھی اللہ کے نبی نے پڑھے تھے، پہلی بات یہ واضح ہو گئی۔ آپ وتر ایک بھی پڑھ سکتے ہیں، اور وتر ایک ہی ہوتا ہے بیسیکلی، آپ تین پڑھتے ہیں بہت اچھی بات ہے، ایک پڑھیں گے کیسے پڑھیں گے؟ بالکل وہی طریقہ ہے جیسے کہ عام نماز کے لیے کھڑے ہوئے رکوع میں گئے، رکوع سے جانے سے پہلے بھی آپ دعائے قنوت پڑھ سکتے ہیں، رکوع کے بعد بھی۔ دیکھیں جن مسئلوں میں تو گنجائش ہے اس کی خود ہی بیان ہو جاتی ہے۔ ہمارے یہاں بعض نماز کے مسائل میں ایسی باتیں کی جاتی ہیں نا کہ بھئی اللہ کے نبی نے کیا بھی اور نہیں بھی کیا، نہیں، جو باتیں کی ہیں اور نہیں کی وہ بھی الحمدللہ اچھ حدیثوں میں موجود ہیں، جس میں وسعت ہے وہ موجود ہے۔ تو لہٰذا آپ پہلے پڑھ لیں یا بعد میں پڑھ لیں، دونوں طرح ٹھیک ہے۔ پھر اس کے بعد آپ سجدے میں جائیں، رکعت پوری کی، ساتھ ہی تشہد میں بیٹھے پوری نماز کر جہاں تک پڑھ کے سلام پھیر دیں، یہ ایک طریقہ ہے۔ باقی رہ گئی بات تین رکعت پڑھنے کی، جو ہمارے ہاں معروف طریقہ ہے، اس میں جو ایک ہمارے ہاں غلط فہمی ہے وہ کیا ہے کہ جیسے مغرب کی نماز ہوتی ہے ویسے ہی کرتے ہیں، پہلی رکعت پڑھی، پھر دوسری پڑھی، پھر دوسری کے بعد تشہد میں بیٹھے، پھر غالباً اشہد اللہ الہ والی بات تک پڑھی، پھر دوبارہ کھڑے ہوئے، پھر تیسری رکعت پڑھی، پھر رکوع سے پہلے یا بعض لوگ بعد میں دعائے قنوت پڑھتے ہیں، اور پھر نیچے سجدے میں جاتے ہیں، ठीक है, ये तरीका दुरुस्त नहीं है। 3 रकत वितर पढ़ने के 2 तरीके हैं, समझ लेते हैं हम लोग। एक तरीका को कहते हैं कि 3 रकत 2 सलामों से, यानी 2 दफा सलाम फेरना, ये तो बहुत आसान है। 2 रकत पढ़े, नियत वितर किए पूरी, जैसे 2 रकत नफिल होते हैं पढ़े, उसके बाद सलाम फेर ले, और उसके बाद खड़े होके जैसे हमने 1 रकत पढ़ने का तरीका देखा वही तरीका इसका है, इसमें तो कोई शुबा नहीं है। और सऊदी अरब में जो मोस्टली पढ़ाए जाते हैं वो इसी तरह पढ़ाते हैं लोग। दूसरा तरीका ये कि नहीं, 3 रकत 1 सलाम से, उसका तरीका ये कि आप पहली रकत पढ़े जैसे आप खड़े होते हैं खड़े हों, फिर दूसरी रकत के लिए जाएं सजदे में जाएं, दोनों सजदे करें, उसके बाद अमूमन तो हम फिर बैठते हैं ना तशहुद में, तो वितर में फिर आप बैठेंगे नहीं, डायरेक्टली स्टैंड अप खड़े हो जाएंगे, फिर तीसरी रकत की सूरह फातिहा पढ़ेंगे और फिर उसके बाद दुआ कुनूत पढ़ के तो आखिर में फिर सलाम फेरेंगे। ये दोनों तरीके, 2 के बाद बैठना नहीं है, बस ये इतना सा फर्क है और इसके अलावा यानी इसमें कोई खास फर्क नहीं है। अब इसके बाद दुआ कुनूत कौन सी है इसको भी देख लेते हैं। दुआए कुनूत जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हसन बिन अली यानी अपने नवासे को वितर पढ़ने के लिए सिखाई वो दर्जा ज़ैल है। इससे पहले तो एक खूबसूरत तस्वुर लाइए ज़हन में कि नाना जो है वो अपने नवासे को दुआ सिखा रहा है। कैसे सिखाई? हसन बिन अली रजी अल्लाह अन्हुमा कहते हैं कि रसूलुल्लाह ने मुझे वितरों में पढ़ने के लिए ये दुआए कनूत सिखाई। क्या है इसके लफ्ज़, आप भी मेरे साथ दोहरा लें। अल्लाहुम्मा हदीनी फी मन हदैता व आफिनी फी मन आफैता व तवल्लनी फी मन तवल्लैता व बारिक ली फी मा आतैता व क़िनी शर्र मा क़दैता फ इन्नका तकदी वला युक्दा अलैक इन्नहु ला यजिल्लु मम वालैत वला यइज्जु मन आदैत तबारकत रब्बना व तआलैत। तर्जमा देखिए, बहुत ही खूबसूरत तर्जमा है इसका। ए अल्लाह मुझे हिदायत दे और हिदायत याफ्ता लोगों में शामिल फरमा, मुझे आफियत दे और इन लोगों में शामिल फरमा जिन्हें तूने आफियत दी, मुझे अपना दोस्त बनाकर इन लोगों में शामिल फरमा जिन्हें तूने अपना दोस्त बनाया है, जो नेमतें तूने मुझे दी हैं इनमें बरकत अता फरमा, इस बुराई से मुझे महफूज रख जिसका तूने फैसला किया है, बिला शुबा फैसला करने वाला तू ही है और तेरे खिलाफ फैसला नहीं किया जाता, जिसे तू दोस्त रखे वो कभी रुसवा नहीं होता और जिससे तू दुश्मनी रखे वो कभी इज्जत हासिल नहीं कर सकता। ए हमारे परवरदिगार तेरी जात बड़ी बाबरकत और बुलंदोबाला है। इसे तिर्मिजी, अबू दाऊद, निसाई, इब्ने माजा और दारमी ने रिवायत किया। अब देखिए इसके लफ्ज़ कितने खूबसूरत हैं, दुआएं कितनी प्यारी मांगी जा रही हैं, और अमूमन अक्सर लोग ये दुआ कनूत नहीं पढ़ते। ये अल्लाह के नबी ने खुद सिखाया, लेकिन इसके अलावा एक दूसरा भी है, वो कौन सा है? हज़रत उमर फारूक ये दुआ कनूत पढ़ा करते थे। अल्लाहुम्मा इन्ना नस्तईनुका व नस्तग़फिरुका व नुस्नी अलैकल खैर كله ونشكرك ولا نكفرك ونخلو ونترك من يفجرك اللهم إياك نعبد ولك نصلي ونسجد وإليك نسعى ونخفض نرجو رحمتك ونخشى عذابك إن عذابك بالكفار ملحق। ترجمة ہے اس کا، ए अल्लाह हम तुझसे मदद चाहते हैं, तुझसे बख्शिश के तलबगार हैं और तेरी हर तरह की बेहतरीन तारीफ करते हैं, तेरा शुक्र अदा करते हैं ना शुक्री नहीं करते, जो शख्स तेरी नाफरमानी करे हम इससे कतई ताल्लुक करते हैं। सोचिए ज़रा जो लोग ये पढ़ते हैं और क्या वाकई ये अमल है हमारा, यानी जो तेरी नाफरमानी करे हम उससे कतई ताल्लुक करते हैं और उसे छोड़ते हैं। या अल्लाह हम सिर्फ तेरी ही राह में मेहनत और जिद्दोजहद करते हैं, हम तेरी रहमत के उम्मीदवार हैं, तेरे अजाब से डरते हैं, बेशक काफिरों को तेरा अजाब पहुंच कर रहेगा। इसे तहावी ने रिवायत किया। अब आप देखिए कि ये दोनों दुआ कनूत मौजूद हैं, मेरा ख्याल है कि हमारे कल्चर में अक्सरियत जो है ये बाद वाला दुआ कनूत पढ़ते हैं, पढ़ लें, हरज नहीं है इसके पढ़ने में, लेकिन पहला जो है वो अल्लाह के नबी ने सिखाया हुआ है, दूसरा हज़रत उमर का अमल दिखता है, और लफ्ज़ों को देखें तो तर्जमा दोनों के बहुत खूबसूरत है। अगर पहला याद है, बहुत सालों से पढ़ रहे हैं, तो आप थोड़ा थोड़ा करके दूसरा भी याद करना शुरू कर दें, ताकि फिर आप इसको भी साथ ले सकें। 3 रात से कम वक्त में कुरान करीम ख़त्म करना नापसंदीदा अमल है। हज़रत अब्दुल्ला बिन अमर से रिवायत है कि अल्लाह के नबी ने फरमाया, जो शख्स 3 रात से कम वक्त में कुरान करीम ख़त्म करता है, वो कुरान को समझता ही नहीं। 1 रात में कुरान करीम ख़त्म करना यानी शबीना खिलाफ़ सुन्नत है। हज़रत आयशा रदी अल्लाह अन्हा फरमाती हैं, मैं नहीं जानती कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कभी सुबह तक एक ही रात में सारा कुरान मजीद ख़त्म किया हो। इसे इब्ने माजा ने रिवायत किया। ऐसे नहीं लगता कि जो चीज़ें सुन्नतों में हैं आज वो हमारी ज़िंदगियों से निकल गई, और गैर मसनून अमल जो है वो पम्प एंड शो के साथ ग्लैमराइज होके हमारे मीडिया पे भी आ गए, और खूब जर्क बर्क पोशाकें पहन के लोग पूरी पूरी रात दिखाए जाते हैं टीवी पे और इस तरीके के काम करते हुए। लेकिन अगर वाकई उसमें से चंद आयतों का भी मतलब पूछ लिया जाए, तो हो सकता है कि देखने और सुनने वालों को समझ ना आता हो। तो बहरहाल कुरान पाक का हक अदा करना है और सुन्नत के मुताबिक इबादत करनी है। सजदे तिलावत में ये मस्नून दुआ पढ़नी चाहिए। कौन सी? हज़रत आयशा फरमाती हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम क़ियामुल लैल के दौरान जब सजदा तिलावत करते तो फरमाते, मेरे चेहरे ने इस हस्ती को सजदा किया जिसने उसे पैदा किया, और अपनी कुदरत और ताकत से इसमें कान और आंखें बनाई। इसे अबू दाऊद, तिरमिज़ी और निसाई ने रिवायत किया। आप भी ये दुआ दोहराइए, यानी ये कब की है? कुरान पाक में कुछ मुकामात पे सजदा है, उस आयत को सजदे तिलावत कहते हैं, तो सजदे की आयतें, तो वहाँ ये दुआ पढ़नी चाहिए सजदा करते हुए। सजदा वजहिया लिल्लज़ी खलकहू वशक्का समअहू वबसरहू बिहौलिही वकुव्वतिही। खूबसूरत दुआ है, छोटी सी है, याद की जा सकती है। तो अगर जब तक याद नहीं, फिर आप उतनी देर तो वही सुभान रब्बी या लाला या जो भी कलमात आप पढ़ते हैं, लेकिन थोड़ी दफ़ा पढ़ेंगे तो इंशाल्लाह ताला याद हो जाएगी। फ़र्ज़ नमाज़ों के अलावा नफिल नमाज़ों में कुरान करीम से देख कर तिलावत करना जायज़ है। हज़रत आयशा रदी अल्लाह अन्हा का ग़ुलाम ज़कवान कुरान करीम से देख कर नमाज़ पढ़ाया करता था। इसे बुखारी ने रिवायत किया। इसकी ज़रूरत कब पड़ती है? जब लोग सवाल करते हैं कि जब हम तरावी सुन रहे होते हैं, तरावी पढ़ते हैं, तो जो कुरान पाक पढ़ा जाता है वो हमें समझ नहीं आ रहा या फोकस नहीं रहते, तो क्या हम पीछे कुरान पाक खोल के उसको सुन सकते हैं? तो ये उसकी दलील है कि सुन सकते हैं। फ़र्ज़ नमाज़ में नहीं, लेकिन सुन्नत और नफिल में आप कुरान पाक खोल के पढ़ सकते हैं। बाज़ जगह ख़वातीन की तरावी का अहतमाम नहीं होता मस्जिदों में, या जाना मुश्किल है, बच्चों वाली माएँ, अब खुद कुरान पाक हिफ्स नहीं है, तो क्या करें? आप अपने घर में कुरान शुरू कर लें, रोज़ रात को अपनी तरावी में, यानी आप कुरान पाक खोल के पढ़ें। जब आपको सजदे में जाना हो तो उस कुरान को लपेट के साइड पे कोई भी टेबल जैसी जगह वहाँ रखें। इतनी हल्की फुल्की हरकत से इंशाल्लाह नमाज पे हर फर्क नहीं पड़ता, लेकिन ये जायज़ है। नफली इबादत में जब तक शौक और रगबत रहे करते रहना चाहिए, तकलीफ़ या थकावट महसूस हो तो छोड़ देना चाहिए। इबादत में एतदाल पसंदीदा है। दोनों की दलील, अनस रजी अल्लाह अन्हु कहते हैं कि रसूलुल्लाह ने फरमाया, नफिल नमाज अपनी तबीयत की खुशी और शौक के मुताबिक पढ़ो, जब तबीयत थक जाए तो बैठ जाओ। ये सही बुखारी और मुस्लिम की रिवायत है। और अगली रिवायत, हज़रत आयशा रजी अल्लाह अन्हा कहती हैं कि अल्लाह के नबी ने फरमाया, अपनी हिम्मत के मुताबिक इबादत करो, अल्लाह तआला अजर देते देते कभी नहीं थकता, जबकि तुम इबादत करते करते थक जाते हो। इसे बुखारी और मुस्लिम ने रिवायत किया। हज़रत अब्दुल्ला बिन अमर बिन आस कहते हैं, रसूलुल्लाह ने फरमाया, ए अब्दुल्ला, तुम फलां की तरह ना हो जाना जो रात को इबादत के लिए उठा करता था, फिर इसने उठना छोड़ दिया। सही बुखारी की रिवायत है। हम सब अपने आप को चेक करें, कहीं हमारे साथ ऐसा नहीं होता, शौक़ में आके कोई ना कोई इबादत कर लेते हैं नियत, और जो ही फिर ज़रा थोड़ा सा तवज्जो बढ़ती है तो हम उसको छोड़ देते हैं। तो ये चीज़ इंसान के लिए फिर बाद में मुश्किल का सबब भी बनती है, इसी से फिर इस्तकामत आती ही नहीं। چلیے جی، انشاءاللہ تعالی یہاں پہ رکتے ہیں. سبحان ربی کا رب العزت یما یسفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.